यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। द्वन्द्व पीड़ित संघको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट। संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीड़ितको भावनालाई समेट्न माग। सबै दलको सहमतिबाट संविधान संशोधनको कार्यलाई अगाडि बढ़ाइने गृहमन्त्रीको भनाई। र अमेरिकाको जर्जिया स्थित एक विद्यालयमा गोली प्रहार हुँदा चारजनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्व पीड़ित संघले संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीड़ित केन्द्रित भावनालाई समेट्न माग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनैतिक आधारमा नभई पीड़ितका भावनालाई निष्पक्ष रूपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्व दिन आग्रह गरेको हो। कानून संसदबाट पारित भई यही भदौ 15 गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। संघका अध्यक्ष हिमा कुमारी घरती नेतृत्वको प्रतिनिधि मण्डलले दिएको ज्ञापन पत्रमा 2063 सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीड़ित 7,50,000 रूपियाँ मध्ये 1,50,000 रूपियाँका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासाका लागि पनि स्मरण गराइएको छ। गृहमन्त्री रमेश लेखकले सबै दलहरूको सहमतिमा संविधान संशोधनको कार्यलाई अगाडि बढ़ाइने बताउनु भएको छ। गृह जिल्ला कञ्चनपुरमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सबैको सहमतिमा जारी गरिएको नेपालको संविधानको गहन समीक्षा गरी समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभयो।
संविधान संशोधन अरू कसैसँग सरसल्लाह सहमति नगरी गर्ने भन्ने होइन। संविधान आफैले पनि के विषयमा 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ। संवैधानिक आयोगहरूको बारेमा हेर्नुभयो भने त्यसै भागमा संविधानले नै के भनेको छ भने यो संविधान जारी भएको 10 वर्षपछि आयोगहरूको आवश्यकता औचित्यका बारेमा एकचोटि पुनरावलोकन गर्नु भनेर संविधानले भनेको छ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपाली कंग्रेस र नेकपा एमालेको गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताउँदै दुई दलबीच भएको सहमति अनुरूप नेतृत्व भने परिवर्तन हुने उल्लेख गर्नुभयो। मन्त्री लेखकले सहकारी सम्बन्धी केही विवादका बारेमा संसदीय समितिले छानबिन गरिरहेको र अन्य सहकारी लगायतका मुद्दाहरूमा कानून अनुरूप अघि बढ़ने जानकारी दिनुभयो। कञ्चनपुरका ठूला आयोजनाहरू दुधारा चाँदनी सुक्खा बन्दरगाह महाकाली करिडोर दैछी छेला औद्योगिक क्षेत्र हुलाकी सड़क लगायतको निर्माण कार्यलाई तीव्रता दिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो समयमा बढ़दै गएको डेंगू र हैजा जस्ता महामारी जन्य रोग नियन्त्रणका लागि तीनै तहको सरकार लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले केही नयाँ योजना बनाउँदै गरेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने, देशैभरका सरकारी अस्पतालमा स्तन क्यान्सरको स्क्रीनिङ गर्ने मेसिन व्यवस्था गर्नुपर्ने र अस्पतालहरूमा बिरामीले ई टिकट लिन सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। पछिल्लो समय आत्महत्याका बिरामी बढ़ेको भन्दै सांसदहरूले विज्ञहरू परिचालन गरेर समुदाय स्तरमा काउन्सिलिङ अभियान शुरू गर्नुपर्ने विचार सांसदहरूले बैठकमा व्यक्त गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता बाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको छ। प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाउनु भएको हो। आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताउनुहुँदै उहाँले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिनुभयो। तर कंग्रेस एमाले दुई दलीय व्यवस्थाको वकालत नगरेको उहाँले स्पष्ट पार्नुभयो। अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कंग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताउनुभयो। लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले 2084 एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताउनुभयो। एमाले कांग्रेसको सरकार बनेपछि राजस्व वृद्धि हुन थालेको समेत उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डुका मेयर बालेन्द्र शाह बीच भएको टकरावलाई लिएर पोखरेलले बालेन्द्रले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताउनुभयो। संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल शुरू भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज संघीय निजामती सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 सैद्धान्तिक छलफल गरेको छ। विधेयकमाथिको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुसार सुव्यवस्थित कार्यात्मक र नतिजामुखी बनाउन विधेयक आवश्यक भएको बताउनुभयो। उहाँले निजामती विधेयक आउन ढिला भइसकेको भन्दै यसलाई समितिमा र उच्च स्तरीय राजनैतिक नेतृत्वसँग छलफल गरेर टुंगोमा पुर्याउन आफूले पहल गर्ने बताउनुभयो। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले ऐन समयमा आउन नसक्दा कर्मचारी तथा जनशक्ति व्यवस्थापन हुन नसकिरहेको र यसले सेवा प्रवाहमा असर परिरहेको बताउनुभयो। उहाँले प्रशासनिक संरचना कस्तो बनाउने र प्रशासनिक संघीयता कसरी बलियो बनाउने भन्ने विषयमा सबै स्पष्ट हुनुपर्छ पनि बताउनुभयो। छलफलमा सांसदहरूले संघीय निजामती सेवा सम्बन्धी विधेयक समयमा आउन नसक्दा सेवा प्रवाहमा असर परिरहेको भन्दै देश र जनताको हितलाई हेरेर छिटो विधेयक पास गर्ने गरी छलफल अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संघीय निजामती सेवा सम्बन्धी विधेयक 2080 फागुन 21 संघीय संसदमा दर्ता भएको थियो। विधेयकमा 124 समूहमा सांसदहरूले 1583 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। यसअघि 2075 सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक 2078 साल असोजमा सरकारले फिर्ता गरेको थियो। पाल्पामा ब्लड बैंक नहुँदा बिरामीहरूलाई आवश्यक पर्ने रगतको अभाव हुने गरेको छ। स्वास्थ्य सेवाका लागि ठूला अस्पताल भए पनि बिरामीका लागि चाहिने रगतको अभाव भइरहेपछि जनस्तरबाटै हाम्रो ब्लड बैंक हामी बनाउँछौ भन्ने अभियान शुरू गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिब्दीकोटकी गोमा बुढाथोकीले आफन्तलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि अस्पतालले रगतको जोहो गर्न भन्यो। थान्सेनमा आफन्त र ठूलो चिन्जान नभएकी उहाँलाई रगत पाउने मुस्किल पर्यो। पछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि बल्ल तल्ल रगतको जोहो भयो।
बी पोजिटिभको रगत हामीलाई आवश्यक पर्यो। हामीले पाल्पा जिल्लामा ब्लड ब्याङ्क नभएको अवस्थाले यति शास्ति खेप्नु पर्यो कि मैले सामाजिक सञ्जाल फेसबुकको पनि सहायता लिएर हाम्रो बिरामीको स्वास्थ्य अवस्था बचाउन सक्यौं।
सरकारी अस्पताल सहित दुई ठूला निजी अस्पताल र दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाल्पामा अहिलेसम्म ब्लड ब्याङ्क भने छैन। त्यसैले सामाजिक सञ्जालमा पोस्ट गर्ने वा आफन्तलाई फोन गरेर रगतको व्यवस्थापन गर्नु परिरहेको छ। जनस्तरबाट ब्लड ब्याङ्क स्थापनाको पहल भए पनि सरकारी क्षेत्रबाट सहयोग हुनुपर्ने त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण कार्कीको भनाइ छ।
राज्यले अपनत्व नलिइकन राज्यले सहयोग नगरिकन ब्लड ब्याङ्क सञ्चालन गर्न र टिकाउन गाह्रो रहेको कुरा हामीलाई लागेको।
जिल्लामा वार्षिक रूपमा 4,000 पिन्ट भन्दा धेरै रगत आवश्यक पर्ने गरेको तथ्याङ्क छ। यसको करिब 30% जिल्ला बाहिरबाट आपूर्ति हुने गरेको छ। बाँकी 70% रगत बिरामीका आफन्त र विभिन्न सामाजिक संस्थाहरूले व्यवस्थापन गर्नु परेको छ। रगत अभावले बिरामीका आफन्तले दुःख पाएको जिल्ला अस्पतालका डाक्टर विपिन पौडेलले बताउनुभयो।
प्रेग्नेन्सीको बेलामा पनि धेरै रक्तचाप भएर होइन अनि त्यसपछि एउटा एनिमिया पनि एकदमै हिमोग्लोबिन चाहिँ 7 भन्दा कम भयो भने पनि एउटा ब्लड दिनुपर्ने अवस्था हुन्छ होइन। त्यसको लागि पनि ब्लडको अभाव भएको कारणले चाहिँ बिरामीले
विभिन्न सामाजिक संघ संस्थाले गर्ने रक्तदान कार्यक्रम मार्फत संकलन हुने रगत संकलन गरेर राख्न सक्ने अवस्था नभएपछि नेपाल रेड क्रस सोसाइटी पाल्पाले ब्लड ब्याङ्क सञ्चालनको तयारी गरेको छ। भवन निर्माण उपकरण खरिद र कार्यालय सञ्चालनका लागि अक्षकोष निर्माणको प्रस्तावित बजेट तयार पारिएको भए पनि स्रोतको व्यवस्थापनमा समस्या भएको छ। ब्लड ब्याङ्क स्थापना पछि विपन्न र पहुँच नभएका बिरामीलाई सहज हुने नेपाल रेड क्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीको भनाइ छ।
हाम्रो ब्लड ब्याङ्क हामी बनाउँछौँ भन्ने अभियानका साथ अहिले अगाडिहरू बढ़िराखेको चाहिन्छ र यसबाट विशेष गरेर विपन्न र बिरामीहरूले यो सुविधा पाउन सक्ने हामीलाई एकदम विश्वास लागेको चाहिन्छ।
पाल्पामा रक्त संचार केन्द्र स्थापनाका लागि संघीय सरकारले 2 करोड़ रूपियाँ विनियोजन गर्ने जनाएको छ। यो रकम प्राप्त भएर ब्लड ब्याङ्क स्थापना भए रगत अभावकै कारण उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G। नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको जर्जिया स्थित एक विद्यालयमा गोली प्रहार हुँदा 4 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। गोली चलाएको आरोपमा सोही विद्यालयमा अध्ययनरत 14 वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा 2 विद्यार्थी र 2 शिक्षकको मृत्यु भएको जर्जियाको अनुसन्धान एजेन्सीले जनाएको छ। गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारी बालकले आत्मसमर्पण गरेका थिए। विद्यालयमा करिब 1900 विद्यार्थी अध्ययनरत छन्। प्रहरीका अनुसार पक्राउ परेका कोल्ड ग्रेमाथि अब वयस्कहरूलाई जस्तै कानूनी प्रक्रिया अघि बढ़ाइनेछ। कोल्डको गतिविधिलाई प्रहरीले पहिले पनि शंकाको नजरले हेरेको बताइएको छ। उनको परिवारसँग पहिले पनि सोधपूछ गरिएको थियो। उनले स्कूलमा गोली चल्न सक्ने भन्दै सामाजिक सञ्जालमा धम्की दिएका थिए। चीनका राष्ट्रपति शी जिनपिङले आगामी 3 वर्षमा अफ्रिकाका लागि 50 अर्ब डलर भन्दा बढ़ीको आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ। आज बिहान बेजिङको ग्रेट हल अफ दि पीपुलमा आयोजित चीन अफ्रिका मंचको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति शीले अफ्रिका महादेशसँगको सम्बन्धलाई इतिहासको सबैभन्दा राम्रो अवधि भन्दै प्रशंसा गर्नुभयो। सम्बोधनका क्रममा अफ्रिकाको पूर्वाधार र व्यापारको सहयोगलाई अझ बलियो बनाउने वाचा गर्नुभएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। अफ्रिकाका लागि कम्तीमा 10 लाख नोकरी सिर्जना गर्न सहयोग गर्ने वचन पनि दिनुभयो। बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ़दो सम्बन्धले नवीकरण ऊर्जा क्रान्तिलाई प्रवर्धन गर्न सक्ने बताउनुभयो। अब मौसम। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। द्वन्द पीड़ित संघको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्रीसँग भेट। संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीड़ितको भावनालाई समेट्न माग। सबै दलको सहमतिबाट संविधान संशोधनको कार्यलाई अगाडि बढ़ाइने गृहमन्त्रीको भनाई। र अमेरिकाको जर्जिया स्थित एक विद्यालयमा गोली प्रहार हुँदा 4 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।